आज हामीले अध्ययन गर्न लागेको विषय चाहिँ मण्डली भन्ने विषयमा। पहिलो बुँदा मैले बाँड्न लागिरहेको चाहिँ मण्डली महत्त्वपूर्ण छ भन्ने बुँदा मत्ती 16 18 चाहिँ प्रभु येशू ख्रीष्टको एउटा वचन पढ्न लागिरहेको छ जसले बुझ्दछौँ मण्डली एकदम महत्त्वपूर्ण छ किनभने प्रभुले नै मण्डली स्थापना गर्नु भएको हो। मत्ती 16:18 प्रभुले भन्नुभयो अनि म पनि तिमीलाई भन्दछु तिमी पत्रु छौ र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु। म त्यसलाई अझ फेरि अलिक फरक तरिकाले पढाउँ, म आफ्नो मण्डली बनाउनेछु। त्यसैले एकदम महत्त्वपूर्ण हुनुपर्छ प्रभु येशू ख्रीष्टले स्थापना गर्नुभएको कुरा मण्डली। मत्ती 28 पढौँ, मत्ती 28 मण्डली चाहिँ प्रभु येशूले किन स्थापना गर्नुभयो भने यो वर्तमान समयमा उहाँको चुनिएको निकाय हुनलाई जुन निकायद्वारा उहाँले आफ्नो महान आज्ञा पुरा गर्नुहुन्छ। मत्ती 28:18-20 प्रभु येशूले यहाँ भन्दै हुनुहुन्छ अनि तिनीहरूका आएर येशू तिनीहरूसँग यसो भन्दै बोल्नुभयो स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ यसकारण तिमीहरू जाओ र सबै जातिहरूलाई चेला बनाऊ तिनीहरूलाई पिताको र पुत्रको र पवित्र आत्माको नाममा बपतिस्मा देऊ मैले तिमीहरूलाई जे जे आज्ञा गरे ती सबै तिनीहरूलाई पालन गर्न सिकाऊ अनि हेर म सधैँभरि संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु। प्रभु येशू ख्रीष्टको महान आज्ञा पुरा गर्ने निकाय चाहिँ मण्डली हो। महान आज्ञा भनेको चाहिँ खालि एउटा कुरा मात्र होइन, कतिले चाहिँ सुसमाचार सुनाउनु नै महान आज्ञा हो भन्छ। सुसमाचार सुन्न चाहिँ महान आज्ञाको एउटा भाग हो, त्यसको अर्को भाग पनि छ बत्तिसमा दिन, तर त्यति मात्र होइन महान आज्ञा, अर्को पनि छ उनीहरूलाई सबै मेरो आज्ञाहरू सिकाउनु है चेला बनाउनु बत्तिसमा दिनु सिकाउनु र सिकाएको सिकाइ गर्नु मन आएसम्म यसलाई महान आज्ञा भनिन्छ। त्यसैले महान आज्ञामा सब कुरा पर्दछन् अनि यो महान आज्ञा कसले पुरा गर्ने, यो पुरा गर्ने निकाय चाहिँ मण्डली हो। म आफ्नो मण्डली बनाउनेछु अनि मण्डली यो गर्दैछ। त्यसैले मण्डली एकदम महत्त्वपूर्ण कुरा हो। दोस्रो कुरा पहिलो तिमोथी 3:15 पनि हेर्नेछौँ, पहिलो तिमोथी 3:15 मण्डली चाहिँ परमेश्वरको घर हो भनेछ। घरमा त जग र खाबो हुन्छन् अनि बाइबलमा भनेछ मण्डली चाहिँ सत्यको जग र खाबो हो, सत्यको खाबो र जग हो है। जस्तो हाम्रो बयान छ मण्डलीको पहिलो तिमोथी 3:15 लेखेको छ, पावलले लेख्दैछन् तर म ढिलो भएँ भने परमेश्वरको घरमा जो जीवित परमेश्वरको मण्डली हो सत्यको खाँबो र जग हो कसरी चल्नुपर्छ सो तिमीले जान। मण्डली चाहिँ सत्यको खाँबो खम्बा पिलर र जग हो। यो अन्धकार पूर्ण संसारलाई सत्य चाहिएको छ प्रियहरू, तपाईँको हराएको छिमेकी र आफन्त र प्रियहरूलाई के चाहिएको छ सबभन्दा, उनीहरूलाई सत्यको ज्ञान चाहिएको छ। अनि प्रभु येशूले चाहिँ मण्डलीलाई सृजना गर्नुभयो सत्यको जग हुनलाई र खाँबोले उठाउनलाई र सत्य देखाउनलाई, सबैले जानुन् सबै पश्चाताप गरून् र सत्य ज्ञानमा आउन्। मण्डलीको काम त्यसैले के हो भने सत्यको रखवाली गर्न, विश्वासीहरूलाई मानिसहरूलाई सत्यको तालिम दिन, सत्यताको शिक्षाले सिकाउन र सत्यता चाहिँ विश्वभरि फैलाउन मण्डली काम यही महानाज्ञ हो। त्यसैले हामी यहाँ जुटिरहेछौँ। नम्बर तिन, अब दुईवटा भयो होइन, मण्डली एकदम महत्त्वपूर्ण छ, प्रभु यीशुले सुरु गर्नुभएको महानाज्ञ पुरा गर्न। दोस्रो, यो चाहिँ सत्य गरेर जगको, सत्यको खाँबर जग हो र अब नयाँ नियमभरि वास्तवमा विशेष गरी प्रेरितको पुस्तकदेखि सुरु भएर नयाँ नियमको पाँचौँ पुस्तकबाट अन्तिम पुस्तकसम्म तपाईँले पढ्नुभयो भने चाहिँ एउटा मुख्य विषय चाहिँ मण्डली छ, त्यहाँ मुख्य विषय नै छ। 100 बढी पटक मण्डलीलाई उल्लेख गरिएको छ नयाँ नियममा। जब प्रेरितको पुस्तक पढ्छौँ है, प्रभु यीशु स्वर्ग जानुभएपछिको घटनाहरू जब त्यो पढ्छौँ, त्यहाँ चाहिँ सबभन्दा सुरुका मण्डलीहरू कसरी स्थापना भए त्यसको बारेमा पढ्छौँ। त्यसपछि हामी पढ्दै गयो भने अब त्यो मण्डलीहरूलाई लेखिएको पत्रहरू, सन्देशहरू पढ्न थाल्छौँ। रोमीलाई लेखिएको पत्र, कोरिन्थलाई लेखिएको पत्र, गलातीलाई लेखिएको पत्र, अनि अधिकांश नयाँ नियम नै यो मण्डलीहरूलाई लेखिएको पत्रहरू छन्। अनि हामी प्रकाशको पुस्तकमा, अन्तिम पुस्तकमा जब पुग्छौँ, प्रकाश 1 हेर्नुहोस् त, त्यो पनि 7 मण्डलीलाई सम्बोधन गरेर लेखिएको छ। प्रकाश 1:4 प्रकाश 1:4 यूहन्नाबाट एसियामा भएका 7 मण्डलीहरूलाई भनेर यो पत्र सुरु हुन्छ। अनि नयाँ नियममा जुन पत्रहरू चाहिँ मण्डलीलाई नै भनेर लेखिया छैन, याकुब, हिब्रू, पहिलो पत्रुस, दोस्रो पत्रुस, पहिलो योहन्ना, दोस्रो योहन्ना, तेस्रो योहन्ना है, ती पत्रहरू हेर्दाखेरि, त्यो पत्रहरू हेर्दाखेरि पनि त्यहाँ चाहिँ मण्डलीको बारेमा चाहिँ एकदम जहिले पनि केन्द्रमा छ, मण्डली एकदम महत्त्वपूर्ण तरिकाले प्रस्तुत भएको छ। जस्तो कि हिब्रूमा हेऱ्यो भने हामीले पढ्नेछौँ, त्यहाँ एकदमै स्पष्ट र महत्त्वपूर्ण आज्ञाहरू दिएको छ, एक ठाउँमा भेला हुन नछोड भनेर, हिब्रूको पुस्तकमा थियो अनि पछि हेर्नेछौँ त्यो। याकुबमा हेऱ्यो भने कोही बिरामी छ, एल्डरहरूलाई बोलाऊ भनेछ, त्यहाँ एल्डरहरू हुनुपर्छ। पत्रुसको पत्रमा हेऱ्यो भने, गएको हप्ता हेऱ्यौँ, तिमीहरूको बिचमा भएको बगालको देखरेख गर, प्राचीनहरू हो यसरी गर भनेछ। अनि यूहन्नाको पत्रमा पनि त्यस्तै छ है। अब त्यसैले यो तेस्रो कारण भयो, नयाँ नियमभरि मण्डलीलाई एकदमै केन्द्रीय एउटा विषयवस्तुको रूपमा चाहिँ पाउँदछ। अनि त्यसैले यो नयाँ नियममा हामीले नयाँ नियमको उदाहरण हामी पछ्याउन चाहन्छौँ भने एउटा विश्वासी चाहिँ कस्तो हुनुपर्छ त, एउटा विश्वासी मण्डलीप्रति एकदमै समर्पित हुनुपर्छ। तपाईँ एउटा नयाँ नियम खालको विश्वासी हुने हो भने, अर्को मण्डलीको सबै सङ्गतिहरूमा, सभाहरूमा, कामहरूमा तपाईँ एकदम सरिक र विश्वास योग्य हुनुपर्छ। त्यो परमेश्वरको इच्छा हो, सबै प्रत्येक हरेक विश्वासीलाई मण्डली चाहिन्छ र मण्डलीलाई चाहिँ हरेक विश्वासी चाहिन्छ। त्यसैले मण्डली एकदम महत्त्वपूर्ण छ। पहिलो बुझ्दा थियो मण्डली महत्त्वपूर्ण छ। दोस्रो कुरा, मण्डली चाहिँ स्वतन्त्र निकाय हो, स्वतन्त्र निकाय। जब हामी बाइबल पढ्छौँ अनि कुनै ठुलो प्रान्तमा भएका त्यहाँ मण्डलीहरूलाई सम्बोधन गर्दाखेरि उनीहरूलाई चाहिँ एउटा मण्डलीको रूपमा कहिले पनि सम्बोधन गरेको छैन। जस्तो कि सुरु गरौँ हाम्रो यात्रा, पहिलो कोरिन्थी 16:1 पहिलो कोरिन्थी 16 1 यसरी लेखेको छ, अब पवित्र जनहरूका निम्ति चन्दाको सम्बन्धमा गलातियाका मण्डलीहरूलाई जस्तो आज्ञा मैले दिएको छ त्यस्तै तिमीहरूले पनि गर। गलातियाका मण्डलीलाई होइन तर मण्डलीहरूलाई, एकदमै याद गर्नु। अब यो सिरिया छैन होला तपाईँलाई, त्यसैले म एक दुईचोटि किल्लालाई घनले अझै हिर्काउँछु। दोस्रो कोरिन्थी आठको एक फेरि अर्को ठाउँमा, कुनै पनि एउटा प्रान्तमा भएका विभिन्न मण्डलीहरूको कुरा गर्दा एउटा मण्डलीको कहिले पनि कुरा गरेको छैन, मण्डलीहरू भनेको छ। दोस्रो कोरिन्थी 8:1, अब भाइहरू हो मेसेडोनियाका मण्डलीहरूलाई, मेसेडोनियाका मण्डली के रे हरू गलाती 1:22 फेरि पल्टाउनुहोस्, गलाती 1:22 त्यहाँ चाहिँ यसरी लेखेको छ, अनि ख्रीष्टमा भएका यहुदियाका मण्डलीहरूले भनेछ, यहुदियाका मण्डलीहरूले। अनि अघि हामीले हेरिहाल्यौँ प्रकाश 1:4 एसियामा भएका 7 मण्डलीहरूलाई। अब त्यसैले अब एकदम यो सिक्नुहोस् है, हामीले यदि कुनै बेला सुन्यौँ यस्तो भनेको, नेपालको मण्डली वृद्धि हुँदैछ, बाइबल होइन त्यसरी भन्नु, कहिले पनि नेपालको मण्डली भन्ने त्यस्तो पाइँदैन, कहिले पनि गलातियाको मण्डली भन्ने छैन, जहिले पनि हरू छ। त्यसैले नेपालको मण्डली होइन, नेपालका मण्डलीहरू बुझ्नुहुन्छ। चिनको मण्डलीलाई सतावट छ त्यसरी कुरा गर्छ क्या धेरै छ, तर त्यो बाइबल होइन। चिनको कुन चाहिँ मण्डली, मण्डलीहरू हो। त्यसैले यो कहाँबाट आयो, नेपालको मण्डली, अमेरिकाको मण्डली, चिनको मण्डली, यो चाहिँ कहाँबाट आयो भने रोमन क्याथोलिक झुटो शिक्षकको समूहले त्यसरी प्रयोग गर्छ, किनभने उनीहरू हामी सबै एउटै, सबै हाम्रो छातामुनि छ भन्छ उनीहरूले। अनि त्यो झुटो शिक्षा र सोचाइ चाहिँ प्रोटेस्टेन्टहरूमा पनि छिरेको हो, जब प्रोटेस्टेन्टहरू भने चाहिँ यो झुटोबाट निस्किएको थियो कि 500 अगाडि, यो मण्डली इतिहासमा हामीले अध्ययन गर्नुपर्ने हुन्छ। जब उनीहरू निस्किए उनीहरूले त्यो झुटो शिक्षा पनि लिएर नै आए, कहीँ अरू पनि लिएर आए क्या, बच्चालाई बप्तिस्मा दिनेदेखि लिएर अनेक कुरा लिएर आए, अनि यो मण्डलीको विषयमा पनि गलत धारणा उनीहरूले लिएर आएका हुन्। त्यसैले अधिकांशहरू तपाईँले पाउनुहुन्छ उनीहरूले त्यसै भन्छ है, तर हामी बुझिरहनु बाइबलमा मण्डलीहरू हो। मण्डली त्यसैले स्वतन्त्र निकाय हो, फरक फरक सबै स्वतन्त्र है। प्रेरितहरूले चाहिँ स्वतन्त्र मण्डलीहरू स्थापना गरे, अनि ती सबै मण्डलीको चाहिँ एउटै शिर प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ। तर हरेक मण्डलीको चाहिँ आफ्नै आफ्नै अगुवाहरू हुन्छन्, अनि हरेक मण्डलीको आफ्नै आफ्नै कार्ययोजना हुन्छ, अनि त्यसैले हाम्रो कार्ययोजना बैठक आउँदैछ होइन, हाम्रो आफ्नै हुन्छ। अनि यो नमुना चाहिँ जब पावलले चाहिँ मिशनरी यात्रा सुरु गरेर जब मण्डलीहरू स्थापना गर्न थाले त्यो बेलादेखि सुरु भएको हो। हेर्नुहोस् प्रेरित 14:23 पढ्छौँ, अनि हरेक मण्डलीमा तिनीहरूका निम्ति प्राचीनहरू अथवा एल्डरहरू, बिशपहरू अथवा अगुवाहरू नियुक्त गरेर र उपवाससहित प्रार्थना गरेर उनीहरूले तिनीहरूलाई प्रभुको हातमा सुम्पिदिए। हरेक मण्डलीमा प्राचीनहरू नियुक्त गरे भनेछ, त्यसैले हरेक मण्डलीको आफ्नै प्राचीनहरू हुन्छ, हरेक मण्डलीको आफ्नै अगुवाहरू हुन्छ। बुझ्दै हुनुहुन्छ, यो एकदम महत्त्वपूर्ण छ। पहिलो तिमोथी 3 अघि हेरेका थियौँ 15 अब यो पद चाहिँ घरिघरि दोहोरिरहेको छ, राम्रोसँग तपाईँको समझमा बसोस्। पहिलो तिमोथी 3:15 मण्डली चाहिँ परमेश्वरको घर भनेको छ, र सत्यको खाँबो र जग भनेको छ। अब कुन चाहिँको कुरा गरेको हो यो? त्यही पहिलो तिमोथी तिनमा पल्टाउँदा एकचोटि, त्यो चाहिँ पन्ध्र पदमा लेखेको छ, तर ठिक त्योभन्दा अगाडिको चौधवटा पदहरू पढ्यो भने त्यसमा चाहिँ एल्डरहरू र डिकनहरूको कुरा गरेको छ, अगुवाहरू भएको मण्डलीको कुरा गरेको थियो। कुनै परिभाषित गर्न नसक्ने एउटा बादल जस्तो एउटा कुनै एउटा मण्डलीको कुरा गरेको होइन। चिनको मण्डली भन्दा अब कुन चाहिँ हुन्छ होइन, त्यो एल्डरै नभएको अथवा अगुवाहरू नभएको डिकनहरू नभएको मण्डली। त्यसैले पहिलो तिमोथी तिनको पन्ध्रमा चाहिँ परमेश्वरको मण्डली भनेको छ, एकदेखि चौध पदमा चाहिँ मण्डलीको लागि त्यहाँ अध्यक्ष अथवा प्राचीनहरू र सेवक अथवा डिकनहरू यस्तो खालको व्यक्तिहरू नियुक्त गरियोस् भनेको छ। त्यसैले मण्डली चाहिँ त्यो मण्डली हो जसमा चाहिँ अगुवाहरू छन्। त्यसैले हरेक मण्डलीको छुट्टै छुट्टै आफ्नै आफ्नै अगुवाहरू हुन्छन्। अनि हामीले अघि पनि देख्यौँ प्रकाशको एक अध्यायमा, अनि फेरि जाउँ त्यहाँ। प्रकाशको पुस्तक चाहिँ सातवटा मण्डलीहरूलाई लेखिएको थियो, एसियामा भएको सातवटा मण्डलीहरूलाई। एसिया भन्नाले हालको टर्की भन्ने देश हो, त्यो बेलामा त्यसलाई एसिया माइनर भनिन्थ्यो। अनि एक अध्यायको अब बाह्र र तेह्र पदमा पढ्यो भने चाहिँ प्रभु येशु ख्रिस्ट यी सातवटा मण्डलीहरूको बीचमा उहाँ खडा हुनुभएको र उनीहरूको बीचमा हिँडिरहनु भएको दर्शन देखाइएको छ। म पढ्छु प्रकाश एकको बाह्र, अनि मसित बोल्ने आवाजलाई हेर्नका निम्ति म पछिल्लोतिर फर्केँ, यहोन्नाले भन्दैछ, अनि फर्केपछि मैले सातवटा सुनका सामदानहरू देखेँ। सात सामदानहरूको बीचमा मानिसका पुत्र जस्तै एकजनालाई देखेँ, जसले पाउसम्म पुग्ने पोसाक पहिरनु भएको र छातीको वरिपरि सुनौला पेटी बाँध्नु भएको थियो। प्रभु येशु ख्रीष्ट चाहिँ सातवटा मण्डलीहरूको बीचमा उभिरहनु भएको देखाएको छ, अनि सातवटा मण्डललाई चाहिँ सातवटा सुनको सामदानले संकेत दिइरहेको छ। यहाँ अब पुरानो नियममा याद गर्नुहोस्, इजरायलमा चाहिँ एउटा मात्र सामदान थियो भेट हुने पालमा, हामीले अध्ययन गरेको थियौँ, एउटा मात्र, त्यसको सातवटा हाँगाहरू चाहिँ एउटै सामदानमा जोडिएका हुन्थे। तर नयाँ नियममा चाहिँ छुट्टै छुट्टै सामदानहरू छन्, थुप्रै सामदानहरू छन्। त्यसैले नयाँ नियमको समयमा चाहिँ हरेक मण्डली नै एउटा ज्योति हुनका लागि चाहिँ उहाँले स्थापना गर्नुहुन्छ, हरेक मण्डली नै सत्यको खाँबो र जग हुनलाई हो। त्यसैले मण्डली चाहिँ स्वतन्त्र निकाय हो, अनि मानिसहरूले त्यो नबुझेर सोध्छन्, होइन तिमीहरूको मण्डलीको हेडक्वार्टर कता छ? हाम्रो त हेड छ एउटा प्रभु येशु, हेडक्वार्टर चाहिँ स्वर्ग हो। त्यो नबुझेर मान्छेहरूले चाहिँ हामी चाहिँ कुन आमा मण्डली र कुन छोरी मण्डली अनेक कुरा गर्छन् मान्छेहरू। हो, एक अर्थमा चाहिँ एउटा मण्डलीबाट अर्को मण्डली सुरु हुन्छ होइन, त्यो अर्थमा आमा छोरी ठिकै होला। तर स्वतन्त्र निकाय हो यो, होइन, स्वतन्त्र निकाय नै, हरेक नै प्रभुको सामु कि ढल्छ कि उभिन्छ, हामी चाहिँ उभिन चाहन्छ। अब त्यसैले प्रभुको बुद्धि हो यो, एउटा स्वतन्त्र मण्डली सफल हुन सक्छ यदि सब हामी जोडिएको भए त, हामीलाई त होइन, हामी अगाडि बढ्न चाहे पनि हामीलाई तानेर तल झार्दियो, तर त्यसो नहोस् भनेर सबैलाई चाहिँ स्वतन्त्र निकाय बनाउनु भएको छ, एकदम महत्त्वपूर्ण। त्यसैले हामी भन्छौँ हामी चाहिँ स्वतन्त्र मण्डली हौ। कसके मण्डली हो तिमीहरू? हामी चाहिँ स्वतन्त्र मण्डली हौ, ख्रिस्टको अधीनमा। स्वतन्त्र भनेको मनलाई बिगार्ने मण्डली हो भने होइन, तर ख्रिस्ट शिरको मुनि रहने, पुरै उहाँमा निर्भर, र कुनै पनि अरू मानव निकाय धार्मिक संघ संस्था, अनि हाम्रो तपाईँले यहाँ पढ्नुभयो भने हाम्रो कालिम्पोङ चर्चको विधानमा यसरी लेखिएको छ। मैले भेट्टाएँ भने यहाँ लेखेको छ, यस मण्डलीले केवल प्रभु येशू ख्रीष्टलाई मात्र आफ्नो शिर वा प्रमुखको रूपमा स्वीकार गर्दछ। अनि त्यहाँ पढ्दै गयो भने, केवल बाइबललाई मात्र विश्वास, अनुशासन र व्यवस्थापन सम्बन्धी आफ्नो अचूक पथ प्रदर्शकको रूपमा स्वीकार गर्दछ। केवल पवित्र आत्मालाई मात्र आफ्नो शिक्षकको रूपमा स्वीकार गर्दछ। यो मण्डली अन्य कुनै माण्डलिक धार्मिक संघ संस्था वा समूहको न्याय प्रशासन अख्तियार या वा पर्यवेक्षण र सुपरीक्षणको अधीनमा कहिले रहने छैन। त्यो चाहिँ हामीले यो बाइबलबाट सिकेको है, स्वतन्त्र मण्डली हुनुपर्छ, त्यस्तो त्यतिकै बनाएको होइन त्यो है हाम्रो विचारले। यो चाहिँ बाइबली हो, यो बुझ्ने एकदम आवश्यक छ। अब तेस्रो कुरा, मण्डलीमा सदस्यता हुनै पर्छ। अब यो बुझ्नुहोस् है, मण्डलीमा चाहिँ सदस्यता भन्ने कुरा चाहिँ लागू गर्नुपर्छ। कति ठाउँमा हुँदैन सदस्य भन्ने नै हुँदैन, उनीहरू कहाँ आछन् गाछन् को आछन् को गाछन् थाहा छैन। यो कहाँ पाउँछ? यो बाइबलमा छ, प्रेरितको पुस्तकमा पल्टाउनुहोस् त। प्रेरितको एक अध्यायमा यो सदस्यताको प्रणाली हुनुपर्छ भन्ने शिक्षा चाहिँ बाइबलको शिक्षा हो, हामीले बनायो होइन। प्रेरित एक अध्यायको 15 पदमा पढ्यो भने, यहाँ चाहिँ मण्डलीको सुरुवातको कुरा है, पेन्टेकोस्टको दिनमा चाहिँ पवित्र आत्मा आउनुहुनेछ। अब ठिक त्यही बेलामा चाहिँ यहाँ 15 पद लेखेको छ, अनि ती दिनहरूमा पत्रुसले चेलाहरूको बिचमा उभिएर भने, अनि उसले केही कुरा भन्छ, यहाँ यस्तो टिप्पणी गरेको छ, जम्मा जम्मी मानिसहरूको संख्या प्राय 120 थियो। अनि तपाईँको बाइबलमा यदि मानिसहरूकोमा त्यहाँ फुटनोट गरिएको छ, सानो ग लेखेको छ, अक्षरश नामहरूको भनेको छ, त्यसैले यसरी पढ्न सकिन्छ, जम्मा जम्मी नामहरूको संख्या प्राय 120 थियो। त्यसैले एउटा नामावली हुन्थ्यो को सदस्यहरू हुन् भनेर एउटा नामावली राखिन्थ्यो कुनै न कुनै तवरले। त्यसपछि 2 अध्यायको 41 हेरौँ त, जब पेन्टिकोस्टको दिनमा पत्रुसले प्रचार गरे, कायल भए, पश्चाताप गरे, विश्वास गरे, बप्तिस्मा लिए, अनि के भयो? यहाँ लेखेको छ, प्रेरित 2:41, तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, अनि त्यही दिनमा प्राय 3,000 मानिसहरू तिनीहरूमा थपिए। कहाँ थपिए अरे? तिनीहरूमा थपिए अरे, त्यो 120 जनाको जुन नामावली थियो। त्यसैले मण्डल उनीहरू थपिएका छन् है, उनीहरू सदस्यतामा गाभिएका छन्। सदस्यताको कुरा वास्तवमा यहाँ विभिन्न व्यक्तिको उदाहरणबाट पनि हामीलाई सिकाइएको छ, जस्तो कि रोमी 16:1 एकजना फिबी भन्ने एकजना विश्वासी दिदी छ, स्वर्गमा भेट्ने छु मैले, तपाईँले पनि भेट्नुहुन्छ विश्वासी हुनुहुन्छ भने। फिबी, हाम्रो फिबी पढौँ, रोमी 16:1 यहाँ लेखेको छ, हाम्री बहिनी फिबीलाई जो को यहाँ लेखेको छ, जो केङ्ख्रेयामा भएको मण्डलीकी सेविका हुन्, म तिमीहरूका सामु सिफारिस गर्दछु। पावलले रोममा चिठी पठाउँदाखेरि यो फिबीको हातमा पठाएको छ, अनि भन्छ म फिबीलाई सिफारिस गर्दैछु, यसको मतलब फिबीलाई जे जे सहायता चाहिन्छ गर्नु। अनि ऊ को हो भन्दाखेरि, फिबी चाहिँ केङ्ख्रियामा भएको मण्डलीकी सेविका हुन्। त्यस्तै ऊ एउटा मण्डलीको सदस्य थियो। कलसी 4 पठाउनुहोस्, कलसी 4:9 यहाँ अर्को छ, ओनेसिमस भन्ने, जो चाहिँ जेलमा प्रभुलाई पाएको, पावलले सुसमाचार सुनाएर, ओनेसिमस कलसी 4:9 यहाँ लेखेको छ, विश्वास यज्ञ र प्रिय भाइ ओनेसिमससँग, जो चाहिँ को हो त यहाँ भनेछ, जो चाहिँ तिमीहरूमध्ये एक हुन् भनेछ, तिमीहरू कलसी मण्डलीको सदस्य हो भन्दै छ। अनि अर्को पनि छ यहाँ एपफ्रास चारको बाह्रमा हेर्नुहोस् त, कलसी चारको बाह्रमा, ख्रिस्टका दास एपफ्रासले पनि को जो तिमीहरू मध्ये एक हुन् तिमीहरूलाई सलाम पठाउँदैछ। त्यसैले यहाँ विभिन्न व्यक्तिको उदाहरणबाट देख्छ उनीहरू कुनै न कुनै मण्डलीको सदस्य, तिमीहरू मध्येको एक हो। अनि उनीहरू विभिन्न ठाउँमा जाला विभिन्न काम विशेषले, तर जहाँ गए पनि उनीहरूको आफ्नो सदस्य मण्डलीसँग चाहिँ उनीहरू गाँसिएको छ। कलसीको केङ्क्रियाको यसरी भनिएको छ, त्यसैले कहाँ पो गएको भन्ने हुँदैन क्या हुनु हुँदैन त्यस्तो। कोही कोही समस्या त्यही छ कि बाइबललाई नपछ्याएपछि चाहिँ त्यो अझ हेर्नेछ। अब यसलाई अझ राम्रोसँग हेर्नेछ, यो मण्डली सदस्यताको सम्बन्धमा चाहिँ किन हामीलाई यो सदस्यताको प्रणाली लागू गर्नुपर्छ मण्डलीमा, किन सदस्यता हुनुपर्छ मण्डलीमा, चारवटा कारणहरू अध्ययन गर्नेछ। पहिलो चाहिँ अब यो भन्नु अगाडि चाहिँ प्रभुले दिनुभएको यो प्रणाली चाहिँ एकदम व्यवहारिक हो, जे जे पनि मण्डलीमा गरिन्छ व्यवहारिकता नै हुन्छन् त्यो, त्यतिकै गरिने होइन गर्नु, एउटा रीति स्वरूप होइन व्यवहारिक भएकोले। अनि नत्र भन्दा हामीलाई कसरी थाहा होला को चाहिँ मण्डलीको हो को चाहिँ होइन, कसरी थाहा पाउने यदि सदस्य त छैन भने। त्यसैले चारवटा कारणमध्ये पहिलो कारण चाहिँ के भने हामीलाई मण्डली सदस्यता चाहिन्छ किनभने प्रत्येक विश्वासी नै के अरे अथवा प्रत्येक मण्डली नै होइन मण्डली कुरा गर्ने एउटा स्थानीय मण्डली नै एउटा छुट्टै शरीर र छुट्टै परिवार भएकोले हो, स्वतन्त्र मण्डली भएकोले त्यहाँ अब छुट्टै शरीर छुट्टै परिवार भएकोले स्वतन्त्र चाहिन्छ। अनि एउटा अर्थमा चाहिँ सबै विश्वासीहरू हामी परमेश्वरको परिवारका हौँ त्यो हामी बुझ्न सक्छौँ, हामी स्वर्गमा सँगै हुन्छ सबैजना, स्वर्गमा चाहिँ पालुङ मण्डलीको विश्वासी एउटा कुनामा अनि काठमाडौँको मण्डली विश्वास अर्को, त्यसरी हुँदैन है, त्यहाँ एउटै परिवार। तर यहाँ पृथ्वीमा चाहिँ है के छ भने हरेक मण्डली पनि छुट्टै परिवार भनौँ न, एउटा खुकुलो उदाहरणको रूपमा चाहिँ सबै हामी आदमको सन्तान भएकोले हामी सबै एउटै परिवार हौँ होइन त। तर अर्को अर्थ हाम्रो छुट्टी छुट्टी परिवार छ, मेरो छुट्टी परिवार छ, तपाईँको छुट्टी परिवार छैन, अनि छुट्टी छुट्टी प्रशासन छ, छुट्टी छुट्टी कार्ययोजना छ, अनि आफू पनि निर्णय गर्छ होइन। त्यस्तै मण्डलीहरू पनि नयाँ नियममा हरेक मण्डली नै एउटा आत्मिक निकाय आत्मिक शरीरको रूपमा बयान गरेको छ जसको आफ्नै सदस्यहरू हुन्छन् अङ्गहरू हुन्छन्, जस्तो कि पहिलो कोरिन्थी बाह्रमा यो कोरिन्थलाई लेखिएको थियो हेरौँ त, पहिलो कोरिन्थी बाह्रको 26 र 27, पहिलो कोरिन्थी बाह्रको 26 र 27 पढ्छ, अनि एउटा अङ्गले दुःख पायो भने सबै अङ्गहरूले त्यो सँगै दुःख भोग्छन्, अथवा एउटा अङ्गले आदर पायो भने सबै अङ्गहरूले त्यो सँगै आनन्द मनाउँछन्। अब तिमीहरू कोरिन्थ मण्डलीका विश्वासीहरू ख्रिस्टको शरीर हो र एक एक सदस्यहरू गरी चाहिँ अङ्गहरू हो, त्यसैले ख्रिस्टको शरीरको सबभन्दा व्यवहारिक अभ्यास चाहिँ एउटा स्थानीय मण्डलीमा हुन्छ, बुझ्दै हुन्छ है, जहाँ चाहिँ एउटा छुट्टै परिवार मण्डलीको रूपमा उनीहरू अभ्यास गर्छन्। पहिलो कारण चाहिँ यही हो किन हामीलाई मण्डली सदस्य त चाहिन्छ, किनभने प्रत्येक मण्डली नै छुट्टै शरीर र परिवार हो। दोस्रो कारण चाहिँ हामीलाई मण्डली सदस्य त चाहिन्छ किनभने सत्यतामा आधारित एकता कायम राख्नलाई चाहिँ मण्डली सदस्यता चाहिन्छ। म फेरि भन्छु है, सत्यमा हामी एक हुन सक्नका लागि र त्यस्तो एकता कायम गर्नको लागि चाहिँ मण्डली सदस्य हुनै पर्छ। अब बाइबलले यो अनिवार्य रूपमा चाहिँ के भनेको छ भने विश्वासीहरूको एउटै मन हुनुपर्छ, एउटै अभ्यास हुनुपर्छ। कहाँ लेखेको छ त्यो? पहिलो कोरिन्थी 1:10 यही पत्रमा, पहिलो कोरिन्थी 1:10 विश्वासी एउटै मन हुनुपर्छ भनेछ। पहिलो कोरिन्थी 1:10, अब हे भाइहरू हो, हाम्रा प्रभु येशु ख्रीष्टको नामद्वारा म तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु, तिमीहरू सबै एउटै कुरा बोल र तिमीहरूको बिचमा कुनै फाटो नहोस्, तर तिमीहरू एउटै मन र एउटै रायमा बिल्कुल मिलेर बस। त्यसैले शिक्षा एउटै हुनुपर्छ, हामीले सिक्ने कुरा, विश्वास गरेको कुरा एउटै विश्वास गर्नुपर्छ। अर्को चाहिँ हाम्रो अभ्यास चाहिँ हाम्रो सब एउटै हुनुपर्छ। एउटा स्थानीय मण्डलीको कुरा गरेको, अनि त्यसैले पालन मण्डली हामीले चाहिँ एउटा विस्तृत रूपमा हामीले के विश्वास गर्छौँ भनेर बुदागत रूपमा नै लेखा छौँ, त्यो आवश्यक छ। खालि हामी बाइबल विश्वास गर्ने त हो नि सबैजना, ल भइहाल्यो त्यति पुगेन भनेर हुँदैन, किनभने बाइबल बोकेर हिँड्ने त अनेक खालको समयहरू छन्। त्यसैले हामीले चाहिँ यसलाई चाहिँ खुल्लस्त पारेर हामीले बुदा पछि बुदा हामीले छुट्याएका छौँ। पवित्र शास्त्र बारेमा, त्रिएकको बारेमा, प्रभु येशु बारेमा, पापको बारेमा, पवित्र आत्माको बारेमा, मुक्ति, दुई स्वभाव, भविष्य, मण्डली, दानहरू एउटा एउटा गरेर चाहिँ यहाँ गरिएको छ। अनि त्यसैले यो एकदम, अनि यो के किन, अनि हामीले के भन्छ भने पालन मण्डलीमा सदस्य हुनु चाहिँ यसमा एक मन हुनुपर्छ, नत्र कसरी हुने होइन। यो विश्वासको व्याख्या विवरणहरूमा चाहिँ हरेक सदस्यले चाहिँ यसमा सहमत हुनुपर्छ। बसमा त्यही आधारमा नै हामी मण्डली बनेका हौँ, नत्र हामी कसरी मण्डली हुन्थ्यौँ होइन। त्यो आधारै नभएको, यो सत्यताको आधारमा हो। अनि अर्को कुरा, यदि मण्डलीमा सदस्य राख्ने नराख्ने होइन, भनौँ न सदस्यताको हामीले कुरै यदि नगर्ने भयो भने हामीले चाहिँ एक झुटो शिक्षकहरूलाई यहाँबाट बाहिर राख्न सक्दैन, हामीले असम्भव हुन्छ होइन। भित्र र बाहिर नै भन्ने नै हुँदैन होइन, जो पनि आउन सक्छ अनि जो पनि गर्न सक्छ। झुटो शिक्षकहरूलाई हामीले बाहिर राख्नुपर्छ, त्यसैले यो चाहिन्छ हामीलाई सत्यतामा एक हुन। अनि अर्को चाहिँ हामी आफै बिचमा सत्यमा एकतालाई कायम गर्न जुन परमेश्वरले गर भन्नुभएको छ त्यसको लागि यो आवश्यक पर्छ। अनि किनभने सदस्यहरू भनेको नै हामी चाहिँ यसमा एक मन छ भनेर आइरहेको हुन्छ। अनि त्यसैले गर्दा हामीले चाहिँ यो विश्वास हामीले के गर्छौँ त्यो चाहिँ अध्ययन गर्न गरेको हुनुपर्छ भन्छ। अनि त्यसले त एकदम महत्त्वपूर्ण छ है। नम्बर 3, किन सदस्यता खाँचो आवश्यक छ भने हामीलाई यो चाहिँ अनुशासनको अभ्यास गर्नलाई पनि सदस्यता हुनुपर्छ। अनुशासनको अभ्यास भने के हो, जस्तो कि पहिलो कोरिन्थी 5:5 छ, जस्तो कि त नभनौ एउटा मूल खण्ड नै यही हो। पहिलो कोरिन्थी 5, मण्डली अनुशासन कसरी गरिन्छ, कहाँ लेखेको छ, जवाफ पहिलो कोरिन्थी 5 है। यहाँ चाहिँ अब एकैचोटि 11-13 पदहरूमा पढ्नेछौँ, पहिलो कोरिन्थी 5 11-13 पदहरूमा यहाँ पढ्छौँ। तर भाइ कहलिएर पनि यदि कोही मानिस व्यभिचारी वा लोभी वा मूर्ति पूजक वा गाली बक्ने वा मतवाला वा धुताहा हो भने त्यससँग सङ्गति नगर्नु, भने अब मैले तिमीहरूलाई लेखेको छु त्यस्तो मानिससँग खाँदै नखानु पनि, किनकि बाहिरकाहरूलाई पनि न्याय गर्ने मलाई के काम छ र, के तिमीहरू भित्रकाहरूलाई न्याय गर्दैनौ। 13, तर जो बाहिर छन् तिनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ, यसकारण तिमीहरूले आफ्नो बीचबाट त्यस दुष्ट मान्छेलाई निकालिदेऊ। देख्नुभयो, बाहिरकाहरू भित्रहरू काहरू भने छ, स्पष्ट बताएको छ। अब कसरी जान्ने को भित्रको बाहिर, सदस्यता नै भएन भने व्यवहारिकता हो है। अनि को चाहिँ अनुशासनमा अब होइन राखिएको छ होइन, को चाहिँ अनुशासनमा राखिएको छैन अब कसरी थाहा पनि, यदि त्यहाँ सदस्यता हुँदैन भने यो व्यवहारिक कुरा हो। जस्तो कि कुनै एउटा परिवारले होइन, एउटा घर परिवारले चाहिँ अर्काको नानीहरूलाई अनुशासन त गर्दैन नि, तर भित्रकोलाई त गर्छ नि, गर्नु पनि पर्छ। त्यस्तै एउटा मण्डली चाहिँ एउटा परिवार हो, अनि एउटा मण्डलीले चाहिँ अर्को मण्डलीको व्यक्तिलाई चाहिँ अनुशासन गर्दैन है, त्यो गर्ने उसको अधिकार छैन है। तर जो चाहिँ त्यो परिवारभित्रका हुन् भनेको सदस्यहरू, उनीहरू
लाई चाहिँ अनुशासन गर्छ। यहाँसम्म के भने अब यस्तो खालको अपराधमा पाप भेटियो ऊ चाहिँ प्रस्ताव गर्दैन भने चाहिँ के हुन्छ, उसँग खाँदा पनि नखान अरे, खाँदा पनि नखान के भनेको, एक चाहिँ उसँग चाहिँ व्यक्तिगत रूपमा हामी सङ्गति गर्न मिल्दैन, मिल्दैन। अनि यो पालन नगरेर पनि त्यो धेरै समस्या हुन्छ विभिन्न ठाउँहरूमा, गर्नै पर्छ। त्यो व्यक्ति पश्चातापमा नआएसम्म उसँग खानु पनि हुँदैन भनिसके। दोस्रो कुरा, यो खानु पनि हुँदैन भने उसलाई प्रभु भोजमा सामेल गराउन मिल्दैन, उसँग खानु मिल्दैन। त्यसैले मण्डलीलाई त करै लाग्छ परमेश्वरबाट कि यो अनुशासन त उसले अभ्यास गर्नै पर्छ मण्डलीले, यदि हामी नयाँ नियम खालको मण्डली हुने हो भने। अनि जो जो अनुशासन मुनि राखिन्छ उनीहरूलाई प्रभु भोज दिनु हुँदैन, त्यसैले सदस्यता त चाहियो नि त, नत्र को अनुशासन राखेको, को होइन, को भित्र हो को बाहिर हो, गन्जा गोल हुन्छ है। त्यसैले मण्डली सदस्यता आवश्यक छ। चौथो कारण, किन मण्डली सदस्यता आवश्यक छ, किनभने नयाँ नियमले सिकाउँछ कि विश्वासीहरूलाई अगुवाहरू चाहिन्छ, विश्वासीहरूलाई अगुवाहरू चाहिने भएकोले पनि सदस्यता चाहिन्छ। तीन पटक चाहिँ नयाँ नियममा चाहिँ यसरी लेखेको छ, तिमीहरूका अगुवाहरू एकचोटि हेरौँ न, पहिलो सेसन कि पाँचमा हेरौँ त, विश्वासीहरूको अगुवाहरू हुन्छ हुनुपर्ने हो। पहिलो थेसलोनिकी पाँचको बाह्रमा यहाँ पढ्छौँ, अनि भाइहरू हो हामी तिमीहरूलाई विन्ती गर्दछौँ, जसले तिमीहरूका बीचमा परिश्रम गर्छन् जो प्रभुमा तिमीहरूका अगुवाहरू हुन् र तिमीहरूलाई शिक्षा चेतावनी दिन्छन् उनीहरूलाई चिन भनेर यहाँ केही अरू आज्ञाहरू पनि दिएको छ, तिमीहरूका अगुवाहरू भनेको छ। हिब्रु 13 पनि छ, अस्तिको हप्ता पनि पढेका थियौँ, हिब्रु 13:7 यहाँ यस्तो आज्ञा दिएको छ। अब हिब्रु 13:7 आफ्ना अगुवाहरूलाई सम्झना गर जसले तिमीहरूलाई परमेश्वरको वचन सुनाएका छन्, उनीहरूको चालचलनको परिणाम विचार गरेर उनीहरूको विश्वासको देखा सिकी गर। आफ्ना अगुवाहरू भनेछ, भनेपछि विश्वासीहरू अगुवा हुनु पर्ने रहेछ, नत्र यो वचन कसरी पालन गर्ने है। 13:17 जाउँ त, 17 पनि फेरि, तिमीहरूका अगुवाहरूको आज्ञा पालन गर र आफूलाई उनीहरूको अधीनतामा सुम्प, किनकि हिसाब दिनुपर्नेहरूले जस्तो गरी उनीहरू तिमीहरूका प्राणहरूका निम्ति जागर रहन्छन् इत्यादि, यसरी लेखेको छ, तिमीहरूका अगुवाहरूलाई को आज्ञा पालन गर दिनु बस इत्यादि। त्यसैले अब यदि मण्डलीमा सदस्यता नै छैन भने अगुवाहरूले चाहिँ कसरी जान्ने कसलाई मैले चाहिँ अगुवाई गर्नुपर्ने, कसलाई चाहिँ को प्रतिमा चाहिँ यो आज्ञाहरू पुरा गर्न जिम्मेवारी छ, त्यहाँ सदस्यता नै छैन भने होइन, आउने जाने त्यतिकै भइरहेछ होइन, फ्री पुरा रेस्टुरेन्टमा जस्तो होइन, त्यस्तो त्यहाँ गरिरहेको छैन, तर भनौँ न हामी बुझ्न चाहन्छौँ, त्यसैले मैले उदाहरण चाहिँ तपाईँहरूलाई भनिरहेको जस्तो नलागोस् होइन। के अरे, यदि त्यहाँ सदस्यता नै छैन भने होइन, अगुवाहरूले कसरी अगुवाई गरोस्, कसलाई अगुवाई गर्ने हो, जो कोही जो होइन मण्डलीमा आउँछ होइन, सट्टै एउटा आयो एकजना, अनि अब उसलाई अगुवाई गर्न थाल्नुपर्ने होइन, त्यो कदापि पनि होइन होइन, विभिन्न व्यक्ति आउँछन् जान्छन् होइन, त्यो भइरहेको हुन्छ, जुन ठाउँमा नि हुन्छन् होइन, पाहुनाहरू आउँछन्, यसो के भइरहेछ भने आउँछन्, अरू मण्डलीका पनि आउँछन् होइन, यसो सङ्गति खोज्दै होइन, तर के अरे सदस्यहरूलाई चाहिँ अगुवाहरूले चाहिँ यसरी अगुवाई गर्ने जिम्मेवारी छ। अनि त्यसैले सदस्यता हुनै पर्छ, जुन सदस्य चाहिँ केमा आधारित हुन्छ भने, एक चाहिँ त्यहाँ मापदण्ड हुन्छ जसद्वारा चाहिँ ल यो शर्त पुरा भयो भने चाहिँ एकजना व्यक्ति सदस्य बन्न पाउँछ। त्यसैले यहाँ लेखेको छ सदस्यता भन्ने सम्बन्धमा चाहिँ यहाँ हाम्रो एउटा धारा नै छ, धारा नम्बर 5 ल नै रहेछ है, सदस्यता खण्ड 1, खण्ड 2, खण्ड 3 होइन, अनि यो आधारमा चाहिँ सदस्य हुने है सदस्यतालाई स्वीकार गरिन्छ र अर्कोतिर त्यो सदस्य हुने चाहने व्यक्तिले पनि यी कुराहरूमा चाहिँ ऊ समर्पित हुनुपर्छ होइन त्यतिको म सदस्य हुन्छ होइन कि यो कुराहरूमा म समर्पित छु भन्ने तरिकाले अनि त्यसैले हामी बिस्तारै हामी एकअर्कालाई सहयोग गर्न चाहन्छौँ सदस्य हुन चाहनेहरूलाई अनि गएको हप्ता पनि हामी विभिन्न व्यक्तिहरूलाई भेट्ने मौका लियौँ सदस्य हुन चाहनेहरूलाई अब कोही कोहीले यसरी भन्छन् अब म मुक्ति पाएर ख्रिस्टको भइसकेँ अब किन म सदस्य भइरहनु पर्ने म अब स्वर्ग गइहाल्छ स्वर्ग मेरो नाम लेखेको छ एकदम धन्यवाद होइन त्यो त राम्रै हो होइन राम्रै छ होइन तर अनि त्यस्तो भन्ने व्यक्तिहरू कहिलेकाहीँ चाहिँ कस्तो पनि हुन्छ नि कहिले कुन मण्डली अनि कुन कुन मण्डली अनि उनीहरू घुमिरहन्छन् है उनीहरू चाहिँ घुमन्ते विश्वासीहरू भनौँ न हुन्छन् व्यक्तिहरू है अनि मानौ तपाईँको भेट भयो उसँग अनि तपाईँले यसरी सोध्न सक्नुहुन्छ होइन तपाईँको अगुवाको कसले अगुवाई गर्छ तपाईँलाई अनि उसले भन्छ येशु ख्रीष्टले एकदम राम्रो जवाब जस्तो सुनिन्छ अनि तपाईँले अर्को प्रश्न सोध्नुहुन्छ त्यसपछि तर हिब्रू 13:7-17 लेखिएको अगुवाहरू त ख्रीष्ट होइन नि अनि त्यसको बारेमा चाहिँ के भन्छ अब उत्सुक बस्नुपर्छ किनभने उसको त्यस्तो अगुवा नै छैन बुझ्नुभयो है त्यसैले भन्ने सदस्य त चाहिन्छ है के को लागि भने विश्वासीहरूलाई अगुवाहरू चाहिने भएको अब कहिलेकाहीँ यस्तो परिस्थिति पनि होला पर्छन् कहिलेकाहीँ व्यक्ति जहाँ एउटा बाइबलीय नयाँ नियम मण्डली नै हुँदैन कति ठाउँ छन् त्यस्ता अनि कथम कदाचित है कसरी हो तपाईँ त्यस्तो ठाउँमा पुग्नु भयो अनि त्यहाँ चाहिँ अब केही समय बस्नुपर्ने भएर भने चाहिँ अब परमेश्वरको अगुवाईमा सब त जे राम्रो निर्णय गर्न सकिन्छ गर्नुपर्ने हुन्छ त्यो अनि परमेश्वरले आशिष दिन सक्नुहुन्छ मरुभूमिको बिचमा पनि तर यो ठुलो तर है त्यो नै परमेश्वरको सामान्य नियम चाहिँ होइन है त्यो चाहिँ सामान्यतया जहिले पनि नयाँ नियम गर्दाखेरि हामी चाहिँ एउटा स्थानीय मण्डलीमा हुनुपर्छ त्यो बिना त हामी परमेश्वरको यो इच्छा पनि हामीले उहाँको दान हामी विश्वासी भएर गर्ने काम कुनै पनि पुरा गर्न सक्दैन स्थानीय मण्डली बिना कहाँ सक्छ एउटा पहिला पनि उदाहरण दिएको छ तपाईँको कलेजलाई लगेर चाहिँ मरुभूमि राख्यो भने कति ऊ काम गर्छ होला त्यसलाई गर्दैन शरीरमा हुनुपर्छ त्यहाँ बुझ्दै हुनुहुन्छ है अनि अब त्यस्तै परिस्थितिमा पऱ्यो भने चाहिँ गर्न सकिने चाहिँ दुइटा मध्ये एउटा दुइटा कुरा एउटा चाहिँ के गर्न खोज्ने भने त्यहाँ तपाईँले सबभर प्रभुलाई हेर्दै एउटा के गर्न खोज्ने भने प्रभुको सहायताले होइन होइन तपाईँ आफैले नभए तपाईँको भाग चाहिँ के पुरा गर्ने भने त्यही एउटा असल मण्डली सुरु गर्नको लागि चाहिँ तपाईँले त्यहाँ कदम चाल्न थाल्नुपर्छ जोसुकै एउटा दिदी बहिनी दाजु तपाईँ होइन सुषमाचार सुन अनि प्रार्थना गर्ने है त्यहाँ एउटा मण्डली सुरु हुनुपर्छ यहाँ त मण्डली नै रहेनछ एउटा स्थानीय एउटा नयाँ नियम मण्डली भनेर तपाईँको त बोझ हुनुपर्ने हो के त त्यो सक्नुहुन्न भने है तपाईँ चाहिँ सर्नु पऱ्यो त्यो ठाउँबाट हो सर्नुपर्छ जहाँ चाहिँ एउटा स्थानीय मण्डली नयाँ नियम मण्डली छ परमेश्वर इच्छा पुरा गर्ने हो भने है गर्नुपर्छ अनि त्यो असल बाइबलीय मण्डलीमा तपाईँ एकदम विश्वास योग्य हुनुपर्छ त्यसको सदस्य बन्नुपर्छ त्यसैले हामीले चाहिँ यहाँ त्यो पनि राखेका छौँ त्यही गरी हामी कुनै ठाउँमा सऱ्यौँ भने चाहिँ हामी यो पनि गर्छौँ भने हाम्रो मण्डली करारमा छ त्यो साथै यस स्थानदेखि हामी अन्यत्र कतै बसाइ सरेको अवस्थामा हामी यथाशीघ्र परमेश्वरको महिमा र आदरका लागि पवित्र आत्मा परमेश्वरको सामर्थ्य र जीवनमा परमेश्वरको वचनका सत्यताहरूलाई व्यावहारिक रूपमा अभ्यास गर्ने अर्को ख्रिस्ट भक्त बाइबल केन्द्रित स्थानीय मण्डलीसित आवाज हुनेछौँ जहाँ ख्रिस्टको शरीर भई हामीले परमेश्वरको अनुग्रहको भण्डारीपन अथवा जिम्मेवारीलाई पूरा गर्न सक्नेछौँ यो पनि महत्त्वपूर्ण छ अनि कति व्यक्तिहरू त्यस्तो नभएकोले लामो कति घन्टासम्म यात्रा गरेर पनि मण्डलीमा पुगिरहेछ जस्तो कि तपाईँहरू आफै पनि है 2-3 घन्टादेखि पनि आउनुहुन्छ किनभने होइन नभएकोले तपाईँको ठाउँमा त्यो त सामान्य हो एक हिसाबले हाम्रो लागि भइसक्यो है अनि एक महिना जति अगाडि एकजना मैले चिन्ने एकजना व्यक्ति बच्चादेखि नै चिनेको हो अहिले चाहिँ ऊ चाहिँ 30-35 वर्ष कति पुगिसक्यो होइन अनि उसको काम विशेषले टाढा उसको काम परेको छ तर ऊ चाहिँ हप्तामा दुई पल्ट आइतबार र बुधबार मण्डली आउनलाई, आइतबार चाहिँ दिनभरिको लागि, बुधबार चाहिँ साँझ प्रार्थना सभाको लागि आउनलाई, ऊ चाहिँ 320 किलोमिटर उसको गाडीमा चढेर जान्छ। एकतर्फ 320 किलोमिटर, फेरि फर्केर 320 किलोमिटर, कति भयो? 640 किलोमिटर भयो। झन्डै झन्डै नेपाल काट्न लगाइसक्यो हामीले। हरेक हप्ता म त होइन, अनि मैले हिसाब गरेँ, यो त हो, यो त निकै खर्चिलो लाग्छ, पेट्रोल त धेरै लाग्छ है। तर ऊ चाहिँ एकदम विश्वासी के छ अरे, उसको बुवाले मलाई चिठी ल्याएको थियो, कहिले पनि टुटाउँदैन। राम्रो उदाहरण हो, तपाईँहरू जसले पनि लामो दुरीदेखि होइन हिँड्दै यसरी गर्दै हुनुहुन्छ, अति नै राम्रो हो, अझ अगाडि बढ्ने होइन। अनि अनि अब चौथो बुदा है, मण्डलीको बारेमा चाहिँ अन्तिम बुदा आयो, चाहिँ के हो भने विश्वासी चाहिँ मण्डलीप्रति विश्वासयोग्य हुनुपर्छ। यो अन्तिम बुदा, विश्वासी मण्डलीप्रति विश्वासयोग्य हुनुपर्छ। यो किन महत्त्वपूर्ण छ हरेक विश्वासीको लागि, केही बुदाहरू हामी हेर्नेछौँ। पहिलो चाहिँ के भने, विश्वासीलाई शिक्षा र प्रचार चाहिन्छ। प्रेरित 2:42 हामी हेर्नेछौँ, प्रेरित 2:42 विश्वासीलाई शिक्षा चाहिन्छ, उसलाई प्रचार चाहिन्छ। त्यसैले विश्वासी विश्वास योग्य र समर्पित हुनुपर्छ मण्डलीमा। उसलाई चाहिने कुरा हो, उसलाई नै चाहिने हो, मलाई चाहिन्छ, तपाईँलाई चाहिन्छ। अनि प्रेरित 2:42 यहाँ लेखेको छ, सुरुको मण्डलीको विश्वासीहरू अनि तिनीहरू प्रेरितका प्रेरितहरूका शिक्षामा दृढतापूर्वक लागिरहे। किनभने मण्डली चाहिँ के हो भने, परमेश्वरले नै नियुक्त गर्नुभएको चेला तालिम केन्द्र हो। मण्डलीलाई त्यसरी हेर्नुपर्छ तपाईँले, मण्डली के हो? चेलाहरू तालिम गर्ने केन्द्र हो भन्ने। भने यो सुसमाचार केन्द्र चाहिँ होइन, कतिले चाहिँ मण्डलीलाई सुसमाचार केन्द्र भन्ठान्छ, खालि यहाँ चाहिँ सुसमाचार यो नतिनको स्वर चाहिँ हरेक हप्ता सिकाउने होइन, त्यो गऱ्यो भने त हामी त दुधे बालक भएर हामी केही पनि सिक्दैनौँ। अनि यो नतिन स्वर त एकदम राम्रो छ, तर त्योभन्दा बढी सिक्नुपर्छ हामीले है। त्यसैले यो चाहिँ चेला तालिम केन्द्र हो। अनि यहाँ चाहिँ परमेश्वरले दान भएका व्यक्तिहरू उहाँले दिनुहुन्छ बगाललाई चाहिँ बढाउनलाई, भनेको उन्नति गराउनलाई एक। अर्कोतिर चाहिँ विश्वासीहरूलाई चाहिँ झुटबाट भ्रमबाट सुरक्षा दिनलाई, यो एकचोटि हामीले हेर्नै पर्छ। एफएसी 4:12-15 हेर्नुहोस् त, यो अगुवाहरूको जिम्मेवारी हो। अनि यो चाहिन्छ हामीलाई शिक्षा र प्रचार, अनि त्यो पाउँछौँ हामी मण्डली लगातार यसरी आइरह्यो भने हामी बढ्न थाल्छौँ, हामी जोगिन्छौँ। अनि एफएसी 4:12-15 लेखिएको छ, सेवाको काम र ख्रिस्टको शरीरको उन्नतिका निम्ति पवित्र जनहरूलाई सिद्ध बनाउनलाई, जबसम्म हामी सबैजना विश्वासको र परमेश्वरको पुत्रको पहिचानको एकतामा आइपुग्दैनौँ, एउटा पुरा बढेको मानिस जबसम्म बन्दैनौँ, ख्रिस्टको परिपूर्णता रूपी गतको नापसम्म जबसम्म आइपुग्दैनौँ, र त्यो बेलासम्म हामीले सिकाउँछ होइन। 14 र अब उसो हामी बालक नरहौँ, जो मानिसहरूको चलाकी र छलपूर्ण धुर्ततामा हरेक शिक्षा रूपी बतासद्वारा यता उता पारिँदछन् अनि वर र पर हुत्याइन्छन्, यस्ता कुराहरूद्वारा धोका दिनलाई तिनीहरू ढुकेर बस्छन्। तर प्रेममा साँचो बोल्दै हामी सबै कुराहरूमा उहाँसम्म जो शिर हुनुहुन्छ अर्थात् ख्रिस्टसम्म बढौँ, बढ्ने ठाउँ हो अनि हामीलाई यहाँ सुरक्षा हुन्छ सम्पूर्ण कुराहरूबाट। त्यस पहिलो कुरा थियो, विश्वासीलाई शिक्षा र प्रचार चाहिन्छ। अनि कुनै बेला कलसी 1:28 पनि पढ्नु छ, अति राम्रो थियो मलाई पढ्न मनलाई पनि समयको कारणले। कलसी 1:28, हरेक मानिसलाई शिक्षा दिन्छौँ, हरेक मानिसलाई चेतावनी दिन्छौँ होइन, ख्रिस्टमा सिद्ध पार्नलाई, त्यसरी भने चाहिँ। नम्बर 2 चाहिँ, किन मण्डलीमा विश्वासयोग्य हुनुपर्छ तपाईँ र म भने, हामीलाई चाहिँ के चाहिन्छ भने, अरू विश्वासीहरूको सङ्गति पनि चाहिन्छ। मलाई चाहिन्छ, तपाईँलाई चाहिन्छ, अरू विश्वासीहरूको सङ्गति चाहिन्छ। अनि त्यो चाहिँ प्रेरित 2:42 लेखेको छ होइन, अनि तिनीहरू प्रेरितहरूको शिक्षामा र सङ्गतिमा दृढतापूर्वक लागिरहे है। अनि यो आवश्यक छ है, उस्तै खालको सोचाइ भएका हरू चाहिँ आपसमा संगति गर्नुपर्छ। अनि हाम्रो यस्तै खालको सोचाइ चाहिँ बाइबलले हुन्छ झन् झन्। अनि प्रभुलाई जसरी तपाईँले प्रेम गर्नुहुन्छ भने तपाईँलाई अर्को व्यक्ति चाहिन्छ जसले प्रभुलाई प्रेम गर्छ। अनि यो किन चाहिन्छ भने हामी बढ्नलाई यो एकदम चाहिन्छ। हामी उन्नति हुनलाई एक्लो एक्लो भएर हामी बढ्दैनौँ है। हामी एकदम राम्रो होला, एकदम बाइबल पढ्ने प्रार्थना गर्ने सबै होला, तर एक्लो एक्लो भएर हामी बढ्नै सक्दैनौँ। हामीलाई सँगै हुनुपर्छ। अर्को चाहिँ हाम्रो यो सङ्गतिले चाहिँ हामीलाई सुरक्षा दिन्छ, हामीलाई खतराहरूबाट हामीलाई बचाउँछ, जोगाउँछ। हामी अरू विश्वासीको सङ्गति एकदम चाहिन्छ। अर्को चाहिँ त्यही प्रेरित 2:42 हो होइन, विश्वासीलाई प्रभुको चाहिन्छ। जसरी सुरुको मण्डलीको बारेमा ल्याएको छ, उनीहरू प्रेरितहरूको शिक्षामा र सङ्गतिमा र रोटी बचाइमा दृढतापूर्वक लागिरहे। प्रभु भोज चाहिँ मण्डलीले गर्ने काम। धेरै वर्ष अगाडि एउटा पढेको थिएँ कि, अनि पछि त्यो बेला त मलाई त्यति ज्ञानै थिएन नि, त्यसैले ठिकै जस्तो लाग्थ्यो। एकजना अन्त प्रभुलाई प्रेम गर्ने व्यक्ति नै हुनुपर्छ उसको बारेमा पढ्दै थिएँ। अनि एकदम के अरे विभिन्न कष्टमा परेको रहेछ, अनि एक्लै रहेछ, अनि बिरामी पनि रहेछ, अनि उसले चाहिँ एक्लै आफूले नै प्रभु भोज खाएको थियो। अनि एकजनाले हेरिरहेछ, तर एकदम धन्यवादी भएर त्यो अब त्यो ठिक छ, प्रभुले आदेश गर्नु, तर खास त्यसरी गर्ने कुरो होइन है। त्यसैले मण्डलीमा त पहिलो कुरा त 11 हेऱ्यो भने होइन, त्यहाँ पढ्नुहुन्छन् होइन, त्यो चाहिँ तिमीहरूलाई सुम्पिदिए भने छ प्रभुको सम्झना, अनि तिमीहरू होइन एक ठाउँमा जब भेला हुन्छौ होइन इत्यादि भनेको छ। मण्डलीलाई दिएको यो काम, त्यसैले विश्वासी मण्डली मान्छे एकदम समर्पित विश्वासयोग्य हुन खाँचो छ यो प्रभु भोजको लागि पनि। अनि अर्को कुरा, चौथो कुरा, विश्वासीहरूलाई किन मण्डलीमा विश्वासयोग्य हुन खाँचो छ भने किनभने विश्वासीहरूलाई प्रार्थनाहरू चाहिन्छ। अनि प्रेरित 2:42 त्यही भनेको छ, सुरुको मण्डलीको विश्वासीहरू प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे। अनि त्यो चाहिँ विशेष गरी त्यो चाहिँ सामूहिक रूपमा गरिने प्रार्थनाको कुरा गरे। एक्लै एक्लैको त सधैँ छ, तर हामी जब सँगै भेला हुन्छौँ र हामी सँगै मिलेर प्रार्थना गर्छौँ, जब एकजनाले अगुवाई गर्छ नि, त्यो चाहिँ एक्लो प्रार्थना होइन, त्यसो कहिले पनि हामीले सोच्दैन हामीले होइन। होइन ल कृपया विनोदजी प्रार्थना गरिदिनुहोस् भन्दाखेरि ऊ चाहिँ आफ्नो व्यक्तिगत प्रार्थना गर्न थाल्ने होइन। विनोदजीले त घरमा होइन दिनरात व्यक्तिगत प्रार्थना गर्न पाइरहेछ नि, यहाँ आएर त के भयो, प्रार्थना गरिदिनुहोस् भनेको चाहिँ यो पुरै बगाललाई चाहिँ अब परमेश्वरको अनुग्रहको सिंहासनको सामु अगुवाई गर्नुपर्छ। गम्भीर कुरा अरे है, अनि त्यसको लागि रिट तयार पनि हुनु पऱ्यो, सबैलाई समेट्न होइन। अनि त्यसैले जब एकजनाले प्रार्थना गरेर चाहिँ वास्तवमा सबैको प्रार्थना हुन्थ्यो, अनि हामी आमेन भन्छ है अन्तमा। अब प्रार्थनाहरू चाहिएकोले पनि हामीलाई मण्डली चाहियो, मण्डलीमा विश्वासी दिन खान्छ। पाँचौँ कुरा, विश्वासीहरूलाई अर्को कुरा पनि चाहिन्छ, के भने अरू विश्वासीहरूको अरूतिर उत्साह एकदम चाहिन्छ। हिब्रू 10 छ यो चाहिँ एकदम महत्त्वपूर्ण खण्ड, हामी त्यहाँ हेरौँ। विश्वासीलाई अरू विश्वासीहरूको अर्ति उत्साह चाहिन्छ, त्यसैले हामी मण्डलीमा विश्वासयोग्य हुनुपर्छ। हिब्रू 10:24-25 पढ्नेछौँ। यहाँ भनेको छ, अनि आओ प्रेम र असल कामहरूका निम्ति हौसला दिनलाई एक अर्काको चिन्ता गरौँ, र कसै कसैको रीति भए चाहिँ हामी एक ठाउँमा भेला हुन नछोडौँ, तर एक अर्कालाई उत्साह दिँदै रहौँ। त्यहाँसम्म पढौँ मैले। यसको मतलब चाहिँ हामी एउटा मण्डलीमा हामी यसरी भेला हुनु भनेको चाहिँ एउटा उदाहरण दिउँ अलिकति खालको, तर के जस्तो होइन भने हामी रङ्गशालामा गएर चाहिँ अथवा के चौर छ त्यहाँ इन्द्रायणी चौरमा गएर चाहिँ फुटबल खेलेको हेरे जस्तो चाहिँ होइन, किनभने फुटबल खेल हेर्नेलाई त अब के गाह्रो छ र, यसो हेऱ्यो होइन होइन, बदाम खायो वा कति राम्रो भन्यो होइन, हाँस्यो गफ गऱ्यो होइन, ढिलो भयो भने होइन, भनेपछि ऊ चाहिँ सहभागी छैन होइन, ऊ मैदानमा कुदिरहेको छैन। मण्डली भनेको चाहिँ त्यो हेर्नलाई होइन दर्शक, हामी त यहाँ मैदानमा सक्रिय हुनलाई, सहभागी हुनलाई। अनि त्यसैले यहाँ के भनेछ, आओ भनेर सबैलाई आह्वान गर्दैछ, हाम्रो विश्वासको अङ्गीकार ए कहाँ पुग्यो, अनि आओ 34 अनि आओ प्रेम र असल कामहरूका निम्ति हौसला दिनलाई एक अर्काको चिन्ता गराउने। एक अर्कालाई उत्साह दिउन्। अनि त्यसैले प्रियहरू है, तपाईँ विश्वासी हुनुहुन्छ भने होइन, तपाईँले चाहिँ एकदम जब हामी भेला हुने समय आइपुग्छ होइन, तपाईँ एकदम प्रार्थना सहित आउनुहोस्, प्रभु भन्नुहोस् म आज अर्को विश्वासीको लागि, कुनै अरू विश्वासीहरूको लागि म कसरी आशिष बन्न सक्छु आज प्रभु, म कसरी आज अरू विश्वासीहरूलाई म सहायता बन्न सक्छु। किनभने म यहाँ यो पदले भन्दैछ एक ठाउँमा भेला हुन नछडौँ र के गरौँ, एक अर्कालाई उत्साह दिँदैन, उत्साह भनेको अर्कालाई हौसला दिन, एकअर्काको चिन्ता गर्नु पनि भनेको छ। अनि हामीले त एकअर्कालाई असल असल कामहरूको निम्ति चाहिँ अर्कालाई हौसला दिनुपर्छ भनेको छ, त्यसैले यसरी हामी आउन आवश्यक छ। अर्को कुरा, विश्वासीहरूलाई मण्डलीमा विश्वासी हुन किन खाँचो छ भने, यो चाहिँ उसको आफ्नै आत्मिक सुरक्षाको लागि खाँचो छ। किनभने हिब्रू 10:25 अन्तिम भागमा अब हामीले आँखा लगाउनु पर्ने हुन्छ, यहाँ भने छ 25 पुरै पढौँ र कसै कसैको रीति भए चाहिँ हामी एक ठाउँमा भेला हुन नछोडौँ तर एक अर्कालाई उत्साह दिँदै रहौँ। अनि त्यसपछि के भने छ, अनि त्यो दिन जति नजिक नजिक आउँदै गरेको तिमीहरू देख्छौ उति नै बेसी हामी यसो गर्ने गरौँ। त्यो दिन रे भनेपछि जुन दिन प्रभु यीशु आउनुहुन्छ, त्यो दिन जति नजिक आउँछ त्यति झन हामी चाहिँ एकअर्कालाई उत्साह दिनलाई, मण्डलीमा विश्वासी योग्य हुनलाई झन हामी बल गर्नुपर्छ। किन होला है, किनभने बाइबलमा हामीलाई धेरै ठाउँमा बताएको छ प्रभु यीशुको आगमन जति नजिक हुन्छ त्यति नै विश्वासीहरूलाई खतरा पनि बढ्न थाल्छ, किनभने त्यति नै हाम्रो शत्रुहरू उति नै प्रबल रूपमा काम गर्नेछन् भनेर छ, झुटो शिक्षाहरू अनि झुटा भविष्यवक्ताहरू, भरमाउने शक्तिहरू, अनेकौँ चिन्ह चमत्कारहरू जस्ता खालको तरिकाले पनि मान्छेलाई भ्रममा पार्ने काम झन झन बढ्छ। त्यसैले हामी चाहिँ झन झन हामीलाई यो सङ्गति चाहिन्छ है, र एकअर्कालाई भेट्नुपर्छ, के अरे यसरी भेला हुन आवश्यक छ। अनि त्यसैले यसबाट के बुझ्छ भने, जो जो यसरी एक ठाउँमा भेला हुन र मण्डलीमा विश्वास योग्य हुन जो जो चाहिँ हेल्थ चेक राई गर्छन् नि, आउन सकेर पनि है आज त होइन, अथवा ए अर्कोपालि अथवा कुनै के होइन, कुनै ठ्याक्क सानो कुरा आउँछ ए यसले गर्दा म जान्न अब नसक्ने भइहालेँ नि होइन, अब त्यस्तो खालको सोचाइ राख्ने मान्छेहरू जो हेल्थ चेक राई हो त्यो गर्नेहरू होइन, भनेको भन्दा उनीहरू उपस्थितिमा उनीहरू कमजोर छन्, अनि उनीहरू जति समर्पित हुनुपर्ने त्यति पनि छैनन् भने चाहिँ उनीहरू अब खतरामा छन्, उनीहरूलाई चाहिँ संसारले निम्न बेर छैन, उनीहरूलाई उनीहरूकै पापले निम्न बेर छैन र उनीहरूलाई शैतानले पनि निम्न बेर छैन। आत्मिक उसको सेवकाईको कुरा गरेको होइन, बाँचेको आत्मा त बाँचेको छ तर उसलाई निष्क्रिय बनाइदिने हो। अनि त्यसैले भनेको छ नि, सचेत रह, जागर हो, तिमीहरूको विरोधी शैतान चारैतिर घुमिहिँड्छ अरे, कसलाई निलो भनेर, कुन चाहिँ कमजोर छ त्यसै बलियो हुनुहोस् अनि अरूलाई सहायता गर्न सक्नुहुन्छ, तपाईँ बलियो हुनुहोस् एकदम। अब अर्को कुरा है, विश्वासीहरूलाई चाहिँ मण्डलीमा विश्वासयोग्य हुनुपर्ने अर्को कारण के भने, विश्वासीलाई अनुशासन पनि चाहिन्छ र अनुशासनको सेवा चाहिन्छ। अनि त्यो अघि नै हामीले अध्ययन गरिसक्यौँ होइन, हरेक विश्वासी चाहिँ त्यो मण्डलीसँग आबद्ध हुनुपर्छ, एउटा हुन त अनि अनुशासन चाहिएकोले के हुन त एउटा बच्चालाई कहाँ गए सम्पूर्ण है हुन त एउटा बच्चालाई चाहिँ अनुशासन मन पर्दैन, अनि हामी पनि होइन यो पापी छ हामीलाई अलिक मन पर्दैन है, तर एकदम चाहिन्छ, जति चाहिन्छ होइन त्यो सानो बालकलाई, तपाईँ र मलाई एकदम चाहिन्छ। हामी परमेश्वर हे साना नानीहरू धेरैचोटि पढ्नु भएको छैन त्यो घरिघरि भनेको, हामीलाई अनुशासन चाहिन्छ अनि हाम्रो सुरक्षा हाम्रो भलाइको लागि हो। त्यसैले पनि मण्डलीमा एकदम विश्वासयोग्य हुनुपर्छ, सदस्य हुने अनि विश्वासयोग्य हुने अनि विश्वास। अनि अर्को दुईवटा बुझा अन्त्यमा है, अर्को कुरा चाहिँ किन विश्वासयोग्य हुन आवश्यक छ मण्डली भने, किनभने अब चाहिँ अहिलेसम्म त विश्वासीलाई यो चाहिन्छ विश्वासीलाई यो चाहिन्छ भन्नुभएको थियो, अब चाहिँ के भने, विश्वासीले पनि योगदान दिन पर्छ अनि त्यसैले ऊ मण्डलीमा विश्वासयोग्य हुन आवश्यक छ। एक चाहिँ विश्वासीले आत्मिक वरदानहरू लाई प्रयोग गरेर र सेवा पुर्याएर उसले चाहिँ योगदान दिन पर्छ। पहिलो कोरिन्थी 12 मा अलिक छिटो भए पनि हेरौँ, पहिलो कोरिन्थी 12 को 12 देखि 27 पदहरूमा म पढ्नेछु है, 12 देखि 27। किनकि शरीर एउटै हुन्छ तर त्यसका अङ्गहरू धेरै हुन्छन्, अनि त्यसका एउटा त्यस एउटा शरीरका सबै अङ्गहरू धेरै भए तापनि एउटै शरीर हुन्। ख्रिस्ट पनि त्यस्तै हुनुहुन्छ, किनकि चाहे हामी यहुदी हौ चाहे ग्रिक, चाहे हामी कमारा हौ चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौं र सबैलाई एउटै आत्माभित्र पिउन दियो। 14 पद, किनकि शरीर पनि एउटै अङ्ग होइन तर धेरै अङ्गहरू हुन्। यदि खुट्टाले म त हात होइन यसै कारण म शरीरको होइन भन्यो भने के त्यही कारणले त्यो शरीरको होइन? अनि यदि कानले म त आँखा होइन यसै कारण म शरीरको होइन भन्यो भने के त्यही कारणले त्यो शरीर होइन? यदि सारा शरीर आँखा हुँदो हो त सुन्ने कहाँ, अनि यदि सारा शरीर सुन्ने हुँदो हो त सुँग्ने कहाँ? तर अब आफूलाई मन परे अनुसार परमेश्वरले अङ्गहरूलाई तीमध्ये एक एकलाई शरीरमा राख्नुभयो। 19 पद, अनि तिनीहरू सबै एउटै अङ्ग हुँदा हुन त शरीर कहाँ हुने थियो? तर अब अङ्गहरू साँच्चै धेरै छन् तर शरीर एउटै। अनि आँखाले हातलाई मलाई तिम्रो खाँचो छैन भन्न सक्दैन, न त फेरि शिरले खुट्टाहरूलाई मलाई तिमीहरूको खाँचो छैन भन्न सक्दछ। तर शरीरका जुन अङ्गहरू बेसी कमजोर देखा पर्छन् तिनीहरूकै झन बेसी खाँचो पर्छ, अनि शरीरका जुन अङ्गहरूलाई हामी कम आदरका सम्झन्छौँ तिनीहरूलाई हामी झन प्रशस्त आदर दिन्छौँ, अनि हाम्रा असुन्दर अङ्गहरूकै झन प्रशस्त सुन्दरता हुन्छ, किनकि हाम्रा सुन्दर अङ्गहरूलाई कुनै खाँचो छैन। तर परमेश्वरले पछि परेको अङ्गलाई झन प्रशस्त आदर दिँदै शरीरलाई एक साथ मिलाउनु भएको छ, यसैले कि शरीरमा कुनै फाटो नहोस् तर अङ्गहरूले एक अर्काका निम्ति एकै प्रकारको वास्ता राखुन्। अनि एउटा अङ्गले दुःख पायो भने सबै अङ्गहरूले त्यो सँगै दुःख भोग्छन्, अथवा एउटा अङ्गले आदर पायो भने सबै अङ्गहरूले त्यो सँगै आनन्द मनाउँछन्। अब तिमीहरू ख्रिस्टको शरीर हौ र एक एक गरी चाहिँ अङ्गहरू हौ। एउटा शरीरमा चाहिँ विभिन्न अङ्गहरू छन्, त्यसैले मण्डलीको विभिन्न विश्वासीहरूको फरक फरक दानहरू हुन्छन्, त्यसैले फरक फरक सेवाहरू उनीहरूले गर्न सक्छन्, परमेश्वरले दिनुभएको छ। अब यदि एउटा विश्वासीले चाहिँ अब यो व्यवस्था गर्यो आफ्नो योगदान दिने बारेमा, सेवा गर्ने बारेमा, उसले हेलचेक्राई गर्यो, ऊ चाहिँ त्यति संलग्न भएन, होइन ए तपाईँहरू गर्नुहोस् मात्र भयो, होइन त्यस्तो गर्यो ए उहाँहरूले गरिहाल्नुहुन्छ, आफू चाहिँ त्यति सरीकै भएन के कारण हो होइन भने चाहिँ के हुन्छ? अब मण्डली कमजोर हुन्छ, यही नै हो नतिजा। अब तपाईँको मेरो दाहिने हातले कामै गरेन म कमजोर हुँदैन होइन, एक दिनमा कमजोर हुन्छ मण्डली कमजोर हुन्छ है। अनि परमेश्वरको जुन काम जति गर्न सक्थ्यो नि त्यो सानै मण्डलीले पनि त्यति गर्न सक्दैन। यो एकदम खाँचो परेको संसारमा जिइरहेछ हामी, सोच्नुहोस् न तपाईँको परिवार तपाईँको आफन्तहरू है को बिचमा हामी एकदम गवाई ख्रिस्टमा आउँ आउँ लाग्ने हुनुपर्छ उनीहरूलाई। मैले हप्ता पढेको थिएँ एकजना एकजना विश्वासी, ऊ यति जहिले पनि यति प्रभुमा खुसी रहेछ, यति जहिले पनि हर्षित कि एउटा आइमाईले देखेर भनेछ उसलाई देखेर पनि मलाई क्रिस्चियन बनु बनु जस्तो लाग्थ्यो अरे, ऊ यति खुसी देखिन्थ्यो। त्यसैले हामी बलियो हामी प्रभुमा अति नै आत्मिक तरिकाले हिँड्नुपर्छ प्रियहरू, हामी एकअर्कालाई सहायता गर्नुपर्छ, हाम्रो सेवाको भाग छ। त्यसैले सोध्नुहोस् आफूलाई के प्रार्थना गर्नु, प्रभु म कस्तो सेवा गर्न सक्छु तपाईँको मण्डलीमा, म कसरी सरिक हुन सक्छु तपाईँको मण्डलीमा, म कसरी प्रभु तपाईँको सेवा गर्न सकौँ मण्डलीमा, मेरो भाग के होला प्रभु, तपाईँले यसरी प्रार्थना गर्नुपर्छ। अनि त्यति मात्र होइन, अनि त्यसपछि तपाईँलाई जे दान दिनुभएको छ तपाईँलाई थाहा भए पनि नभए पनि तपाईँ चाहिँ बढ्न थाल्नुपर्छ, बलियो हुनुपर्छ, तपाईँ चाहिँ बाइबलबाट बुद्धि पाउनुपर्छ, ज्ञान पाउनुपर्छ, अनि तपाईँ चाहिँ ले जति यसरी बढ्न थाल्नुभयो तपाईँले आफ्नो ठाउँ कहाँ रहेछ अनि तपाईँको योगदान कसरी हुने रहेछ त्यो पनि थाहा पाउनुहुनेछ अवश्य नै है, यदि त्यसो गर्नुभयो भने। अनि अन्तमा चाहिँ हामीलाई किन मण्डलीमा विश्वासी योग्य हुन आवश्यक छ भने, किनभने विश्वासीले योगदान अर्को तरिकाले पनि दिनुपर्छ। विश्वासीले चाहिँ आफ्नो कमाईबाट उसले प्रभुलाई दिने काम गर्नुपर्छ, पुरानो नियममा दशांशा दिनु पर्थ्यो एकचोटि मलाकी तीनको दस हेरौँ त मलाकी तीनको दस दशांशा सम्बन्धी यो एउटा महत्त्वपूर्ण पद हो पुरानो नियमका विश्वासीहरूलाई मलाकी तीनको दसमा लेखिएको छ सम्पूर्ण दशम अंश भनेको दस भागको एक भाग होइन ढुकुटीमा ल्याओ ताकि मेरो घरमा भोजन रहोस् मेरो घर परमेश्वर घरमा यसमा मलाई जाँचेर हेर अरे पुरानो विश्वासीहरूलाई मलाई जाँच तिमीले दियो भने म कति दिन्छु तिमीहरूलाई सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिन सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ तर यो अब यो मूसा को समयपछि लेखिएको यो खण्ड हो तर के याद गर्नुहोस् भने मूसा आउनुभन्दा पनि अगाडि भनेको मतलब व्यवस्था दिनुभन्दा अगाडि पनि दशांशा दिइन्थ्यो जस्तै कि अब्राहमको तपाईँले पढ्नु सक्ने बेला उत्पत्ति 14:18-20 पढ्नुभयो भने अब्राहमले ठुलो सम्पत्ति प्राप्त गरेको थियो लडाइँमा ऊ विजयी भएको थियो अनि उसलाई भेट्नलाई चाहिँ स्वर्गको परमेश्वरको पुजारी मल्किसिदेक कहाँबाट देखा पर्छ अनि अब्राहमले चाहिँ आफ्नो सम्पूर्ण कुराको दस भागको एक भाग दिन्छ हिसाब गऱ्यो भने त्यो त लखौँ करोड कति थियो नि है उसले दिन्छ दस भागको एक भाग है यो त मूसा व्यवस्था भन्दा पनि अगाडि हो अनि त्यसैले हामी अब नयाँ नियममा छौँ व्यवस्था अगाडि हेऱ्यौँ व्यवस्थामा हेऱ्यौँ अब हामी चाहिँ व्यवस्था पछिको लागि चाहिँ दस भागको एक भाग भनेर चाहिँ राम्रो सुरुवात हो है सुरु मात्र हो वास्तवमा दस अंश भनेको त सुरु हो धेरै विश्वासीले राम्रोसँग बुझेको छैन बुझ्न आवश्यक छ पुरानो नियमका उनीहरू नानीहरूले त दस अंश दिन्थ्यो भने हामी त ख्रिस्टमा अनुग्रहको धन पाएको अनि यो हेर्नु छ त्यो यति नै राम्रो छ अर्कै विषयमा हेर्दै उहाँले यति दिनुभएको छ है कि हामीले चाहिँ पुरानो नियमको जतिले पनि नदिनु भनेको चाहिँ त्यो चाहिँ अति नै असुहाउँदो कुरा हो वास्तवमा अनि त्यो चाहिँ हामीले सिक्नै पर्छ यो चाहिँ स्वेच्छाले हो त्यसैले यहाँ कुनै पनि ल तपाईँले दियो कि दिएन त्यसरी हामी रेकर्ड राख्दैनौँ कुनै कुनै ठाउँमा गर्छन् तर बाइबलमा हामीले त्यो पाउँदैनौँ त्यो गर्दैनौँ तर शिक्षा चाहिँ हामी एकदम दिन्छौँ दिनै पर्छ है भन्यो भने दस अंश दस भागको एक भाग त्यसरी छुट्याउने तरिका चाहिँ र दिने चाहिँ होइन अनुपातिक भन्छ कि त्यसलाई समान त्यो चाहिँ के हो भने एउटा बुद्धिमानी योजना हो र एकदमै उचित पनि हो किनभने यसको मतलब जोसँग जसको कमाइ धेरै हुन्छ उसले धेरै नै दिन्छ हो त्यसरी नै गर्नुपर्छ होइन सबैले उत्तिकै बराबर होइन जसको कमाइ धेरै उसले नै धेरै दिन्छ होइन अनि त्यो उचित पनि हो किनभने जसको कम छ उसले उत्तिकै दिनु पऱ्यो भने त उसको केही पनि हुँदैन होइन कसरी खाने त्यसैले गर्दाखेरि यो चाहिँ यो यतिको अंश भन्ने पुराण्यमा दशांश पुराण्यमा भन्ने भने चाहिँ नि दशांशभन्दा बढी थियो तपाईँले राम्रोसँग अध्ययन गर्नुभयो भने उनीहरूको आफ्नो कमाईको 20% दिन्थे पुरानो नियमकाहरू किनभने यो कसरी हिसाब हुन्छ भने एक चाहिँ उनीहरूले दस भागको एक भागको झुट्याइसके उनीहरूले तर त्यसपछि उनीहरूको वर्षमा हुने चाडहरू हुन्थ्यो अनि हरेक चाडमा पनि फेरि पनि उनीहरूले चाहिँ अर्कै अलग गरेर दशांश लान्थे अनि यो सब जोड्दाखेरि त धेरै जस्तो बाइबल अध्ययन गर्ने व्यक्तिहरूले के पाएछ भने उनीहरूले लगभग 20% उनीहरूले चाहिँ दिन्थे अनि पुराण्यमा त अझ यस पनि भनेको थियो गरिबहरूलाई पनि देऊ भनेको थियो होइन हामी पढ्छ नि बाइबलमा है त्यसैले उनीहरूले अझ धेरै दिइरहेछ उनीहरूले अझ खाँचो परेकोहरूलाई पनि सहायता गरिरहेछ अनि नयाँ नियममा त एकदम छ त्यो पनि होइन अनि नयाँ नियममा हेऱ्यो भने हामीलाई दिएको नमुना चाहिँ यस प्रकारले पाउँछौँ प्रेरित चार अध्यायमा हेरौँ त अनि यो चाहिँ तपाईँ र प्रभुको बिचमा हो अनि प्रभुले तपाईँलाई होइन पुरानो नियमलाई त जाँच्नु भन्नु जाँच्छु भन्नुभएको छ तपाईँलाई पनि जाँच्नुहुन्छ यसमा कतिको विश्वास योग्य हुनुहुन्छ अनि तपाईँ यसमा विश्वास योग्य हुने अठोट गरेर अगाडि बढ्नुहोस् त है तपाईँ आफैले थाहा पाउनुहुन्छ प्रभुको आशिष है प्रेरित चारको 34-37 चाहिँ प्रेरित चारको 34-37 यहाँ सुरुको मण्डलले चाहिँ उनीहरूले ल्याउँथे अब पुरानो नियममा चाहिँ सबै उनीहरूले दशांशहरू कहाँ ल्याउँथे भने परमेश्वरको भवनमा है भवनमा ल्याउँथे अब नयाँ नियममा त त्यो भवन त छैन तर मण्डलीमा अब ल्याइन्छ भन्ने कुरा चाहिँ त्यो हेर्न लायक है चारको 34-37 के भने मैले ठिकै हो 34 पद तिनीहरूको बिचमा खाँचोमा पर्ने कोही थिएन किनभने दिइरहेथे उनीहरूले है, किनभने जमिनहरू वा घरहरूका मालिकहरू सबैले ती बेच्थे र ती बेचिएका कुराहरूको दाम ल्याउँथे र तिनलाई प्रेतहरूका पाउमा राखिदिन्थे, भनेपछि अगुवाहरूको जिम्मामा सुम्पिदिन्थे, अनि हरेकलाई उसको खाँचो अनुसार बाँडिन्थ्यो। अनि योसेस जसलाई प्रेतहरूले बर्नबास भन्ने उपनाम दिए, अब एकजनाको उदाहरण दिएछ, जसको अर्थ सान्त्वनाको पुत्र हो, साइप्रस देशका एकजना लेबी थिए। उसले के गरे, तिनले आफूसित भएको जमिन बेचेर पैसा ल्याएर प्रेतहरूको पाउमा राखिदिए। कसैले उसलाई त्यो गर भनेर भनेको थिएन, तर पवित्र आत्माले गर्ने काम यस्तो हुँदो रहेछ। यो बर्नबासले त्यसो गर्यो है, र विश्वासीहरूले दिए है, उनीहरूले सहयोग गरेको छ अनि एकअर्कालाई, र तर सङ्कलन चाहिँ कहाँ भएछ भने मण्डलीमा भएको छ। अनि त्यसैले मण्डलीमा हाम्रो अब त्यो होइन, त्यस्तो जिम्मा लिने अगुवाहरू पनि हुनुपर्छ। अनि हामीले चाहिँ प्रायः डिकनहरू सेवकहरू नियुक्त गरिएर चाहिँ उनीहरूले जिम्मा लिनुपर्ने हुन्छ। त्यसैले उनीहरूको योग्यता बाइबलमा लेखेको छ, जो कोही त्यस्तो जिम्मा लिन दिनु हुँदैन है। अनि अर्को चाहिँ उनीहरूले त्यो जिम्मा लिए पनि उनीहरूले नै आफ्नै इच्छाले चलाउने पनि होइन, पुरा मण्डलीले चाहिँ त्यो कोर्सलाई कसरी चलाउने भन्ने निर्णय गर्छ। त्यसैले हाम्रो वार्षिक बैठकमा चाहिँ एउटा कुरा के हुन्छ भने, हाम्रो यो वर्षमा के के कुरामा खर्च गरिन्छ अनि त्यो पारित हुनुपर्छ हाम्रो सदस्यहरूको मतबाट है। त्यसरी हुन्छ त, त्यसैले हामीले मण्डली महत्त्वपूर्ण छ भन्ने देख्यौँ, मण्डली एउटा स्वतन्त्र निकाय हो भन्ने अध्ययन गऱ्यौँ, मण्डलीमा सदस्यता हुनुपर्छ भन्ने देख्यौँ, चारवटा कारण पनि हेरेँ किन, अनि मण्डली प्रति चाहिँ एउटा विश्वासी विश्वास योग्य हुनुपर्छ भनेर पनि अध्ययन गऱ्यौँ।